नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई स्वागत छ। साथमा छौं श्रेया नेपाल र यशोदा अधिकारी। आज मिति 2078 साल माघ 7 गते शुक्रबार, मार्ग कृष्ण चतुर्थी तिथि। तदनुसार सन् 2022 जनवरी महिनाको 21 तारीक, नेपाल सम्बन्ध 1142।
एक सातामा कोरोना भाइरसको सक्रिय संक्रमित ह्वात्तै बढ़ेको छ। देशभर बिहिबारसम्म 57,000 सक्रिय संक्रमित मध्ये 65% उपत्यकामा रहेको देखिन्छ, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार दैनिक नयाँ संक्रमित थपिएको मध्ये 54% बढ़ी काठमाण्डु उपत्यकामा देखिएको छ। नेपालमा देशभर बिहिबारसम्म 57,328 जना संक्रमित मध्ये उपत्यकामा मात्रै 37,093 जना सक्रिय संक्रमित रहेका छन्। बिहिबार 12,338 जना नयाँ संक्रमित थपिँदा काठमाण्डु उपत्यकामा 6,981 संक्रमित थपिएका थिए। गत दुई माघमा देशभर कोरोना संक्रमित मध्ये उपत्यकामा 67.43% नयाँ संक्रमित थपिएका थिए। त्यसपछिका दिनको तथ्याङ्क हेर्दा दैनिक जसो 50% भन्दा बढ़ी संक्रमित थपिएको देखिन्छ। कोरोनाको तेस्रो लहर शुरू भएसँगै 12 वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण देखिन थालेको छ। खोप नलगाएका 12 वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण देखिन थालेको हो। सरकारले 12 वर्ष माथिका बालबालिकालाई कोरोना भाइरस विरूद्धको खोप दिएको भए पनि सोभन्दा मुनिका बालबालिकालाई खोप दिएको छैन। चिकित्सकका अनुसार हाल 12 वर्ष मुनिका बालबालिकामा धेरै जसोमा अत्यधिक जीव दुखाई, ज्वरो, रुगाखोकी, घाँटी दुख्ने, खसखस गर्ने, कसै कसैमा टाउको दुखाई, हल्का बान्ता हुने र पखाला लगायतका लक्षण देखिएको छ। बालरोग विशेषज्ञ युनास अन्सरीका अनुसार हाल बहिरंग विभागमा आउने लक्षण भएका 11 वर्ष मुनिका बाल बालिकाको परीक्षण गर्दा करिब 80% भन्दा बढ़ीमा कोविड देखिएको छ। कोरोनाको परीक्षण दर बढ़ाउँदा यो संख्या अझै बढ़न सक्ने डाक्टर अन्सारीले बताउनुभयो। कोविड संक्रमण देखिए पनि बाल बालिकामा जटिल खालको समस्या भने अहिलेसम्म नदेखिएको अन्सारीको भनाई छ। कोविडको नयाँ भेरिएन्टको संक्रमण उच्च भएपछि सरकारले झनै कडाईको नीति लिँदै उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ। काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्लाधिकारीको बिहिबार बसेको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेका हुन्। कोरोनाको हटस्पट बन्यो काठमाण्डु। कुल सक्रिय संक्रमित मध्ये एक तिहाई उपत्यकामा, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
यता गोर्खापत्र दैनिकले पनि कोविडका बिरामी बढ्दै जनशक्ति र प्रविधि तयारी अवस्थामा शीर्षकमा अग्रपृष्ठमा खबर बनाएको छ। देशभरि कोविड 19 संक्रमण दर वृद्धि भएपछि अस्पतालहरूले पनि उपचारको प्रबन्ध गर्न सबै पूर्वाधार र जनशक्ति तयारी अवस्थामा राखेका छन्। भर्ना हुन आउने कोविडका बिरामीको संख्या बढ़ोत्तरी भएपछि उपचार सेवा प्रभावमा सबै सम्भावना खुला गर्ने गरी अस्पतालहरूले तीव्र रूपमा तयारी बनाएका हुन्। काठमाण्डुको वीर अस्पताल, त्रिविशिक्षण अस्पताल, महाराजगंज, शुक्रराव ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु, ललितपुर स्थित पाटन अस्पताल लगायत सबै कोविड अस्पताल ले कोविड 19बाट संक्रमित बिरामीलाई उपचारको सहज पहुँचका लागि आवश्यक स्वास्थ्य सामग्री र चिकित्सक तयारी अवस्थामा राखेका छन्। वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी भूपेन्द्र कुमार बस्नेतले कोविड 19बाट संक्रमितको उपचारका सबै सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो। कोविडका लागि 100 भेन्टिलेटर सहित उपचारको प्रबन्ध गरिएको छ। उहाँले भन्नुभयो, इमर्जेन्सी आईसीयू वार्ड तयार छन्, सबैमा अक्सिजनको व्यवस्था छ, 24 घण्टा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था छ, नन कोविड सेवालाई कम्प्रोमाइज गरेर कोविडको बिरामीलाई प्राथमिकता दिएर उपचार अघि बढ़ाएका छौं। डाक्टर बस्नेतका अनुसार बिहिबार साँझसम्म वीर अस्पतालमा 110 जना कोविड संक्रमित भर्ना भएर उपचार गराइरहेका छन्। बिहिबार मात्रै थप 15 जना संक्रमित भर्ना भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, थुप्रै जनस्वास्थ्य कर्मीहरू संक्रमित हुनुहुन्छ, 10-15 जना एकैसाथ आइसोलेसनमा बस्नुपर्दा जनशक्ति व्यवस्थापनमा कठिन हुन्छ, नयाँ जनशक्ति थप गर्दा मात्रै पनि हुँदैन, तर सकेसम्म यहीँकै स्वास्थ्यकर्मी मार्फत उपचार सेवा दिइरहेका छौं। डाक्टर बस्नेतले वीर अस्पतालमा 500 जनासम्मको उपचार हुने उल्लेख गर्नुभयो। उहाँले साधारण, मध्यम किसिमका र जटिल बिरामीलाई 3 तहमा विभाजन गरी उपचार गराइरहेको पनि बताउनुभयो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर रूपनले कोविड 19 संक्रमितहरू समुदायमै रहँदा संक्रमितको संख्या एकैपटक बढ़ेको बताउनुभयो। उहाँले भन्नुभयो, यो लहर हामीले सोच्नुभन्दा पहिले नै भित्रिसकेको र समाजमा फैलिएको देखिन्छ। कसरी फैलिए र फैलिसकेपछि के गर्ने भन्ने रणनीतिलाई झुक्याएर पहिलो चरण पार गर्यो। डाक्टर पुनले अब उपचारसँगै सतर्क रहनुपर्ने बताउनुभयो। उहाँका अनुसार रुघा खोकीसँग मिल्दोजुल्लो लक्षण लिएर नयाँ संक्रमण फैलिएको कारण संक्रमितहरू बढ़ेका छन्। उहाँले सुनाउनुभयो, कोविडका बिरामी बढ़दै जनशक्ति र प्रविधि तयारी अवस्थामा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो प्रसंगलाई छापेको छ।
राष्ट्रिय सभा निर्वाचन 19 बुधे सुरक्षा मापदण्ड तय, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। निर्वाचन आयोगले कोरोना महामारीलाई लक्षित गर्दै राष्ट्रिय सभा निर्वाचनका लागि 19 बुधे सुरक्षा मापदण्ड बनाएको छ। आयोगले 12 माघमा हुने राष्ट्रिय सभा निर्वाचनको मतदानका लागि मतदाता र निर्वाचन स्थलमा प्रवेश गर्ने सबैले दुवै मात्रा कोरोना विरूद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने सहितको 19 बुधे सुरक्षा मापदण्ड बनाएको हो। आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई सुरक्षा मापदण्डका साथ सम्पन्न गर्न आयोग तयार रहेको र सोही अनुसार आयोगले तयारी रहेको जानकारी दिनुभयो। आयोगले बनाएको 19 बुधे मापदण्डमा मतदाता वा मतदान स्थलमा प्रवेश गर्ने व्यक्तिले साबुन पानीले हात धुनुपर्ने र सेनिटाइजर प्रयोग गर्नुपर्ने भनेको छ भने मतदान स्थलमा सम्बन्धित प्रदेश सरकारको व्यवस्थापनमा दुईजना स्वास्थ्य कर्मी रहने गरी हेल्थ डेस्कको व्यवस्था गरिने बताएको छ। यसै गरी मतदान स्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेद्वार वा उम्मेद्वारका प्रतिनिधि एवं मतदाताले मतदान स्थल वा केन्द्रमा रहँदा सामाजिक दूरी कायम गर्नुपर्ने आयोगले भनेको छ। राष्ट्रिय सभा निर्वाचन 19 बुधे सुरक्षा मापदण्ड तय, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
मुलुकभर कोरोना संक्रमण दर बढ़दै गएपछि विभिन्न निकायले सञ्चालन गर्न लागेका परीक्षा स्थगित भएका छन्। लोक सेवा आयोगले माघ 11 गतेदेखि माघ मसान्तसम्मका लागि यसअघि तय गरिएका सम्पूर्ण परीक्षा स्थगित गरेको छ। आयोगका परीक्षा सञ्चालन शाखाका उपसचिव एकनारायण शर्माले आयोगमा कार्यरत कर्मचारीहरूमा समेत कोरोना संक्रमण भएको र मुलुकभर उच्च गतिमा संक्रमण दर बढ़ेकाले परीक्षा स्थगित गरिएको बताउनुभयो। आयोगले माघ 11 गतेदेखि निजामती सेवातर्फ सहसचिव र उपसचिवको लिखित परीक्षा तथा सुरक्षा निकाय र संगठनिक संस्थानतर्फ विभिन्न पदको परीक्षा तोकेको थियो। यसअघि निर्धारण गरिएको अन्तर्वार्ता सम्बन्धी कार्यक्रम भने सुचारू रहने जानकारी शर्माले दिनुभयो। उहाँका अनुसार माघ 11 गतेदेखि मसान्तसम्मकै हरेक दिन बिहान र दिउँसोका लागि परीक्षा तय गरिएको थियो। हाल स्थगित गरिएका तथा फागुन 1 सञ्चालन हुने परीक्षा चलाउन समेत कम्तीमा एक साताको पूर्व जानकारी दिएर मात्रै नयाँ तालिका सार्वजनिक गरिने पनि आयोगले जानकारी दिएको छ। त्रिभुवन विश्वविद्यालयले माघ 9 गतेदेखिका लागि सबै परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। रजिस्ट्रारको अध्यक्षतामा बिहिबार बसेको केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले यस्तो निर्णय गरेको हो। तर त्रिवीले शनिबार सञ्चालन गर्न लागेको व्यवस्थापन संकायतर्फको बीबीए र बीबीएसको प्रवेश परीक्षा भने नरोकिने शिक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रण कार्यालयका सह नियन्त्रक घनश्याम ठाकुरले जानकारी दिनुभयो। यो परीक्षा व्यवस्थापन संकायको डीन कार्यालयले सञ्चालन गर्दैछ। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा सामाजिक दूरी कायम भए नभएको, परीक्षा कोठामा सेनिटाइजर यथेष्ट मात्रामा प्रयोग भए नभएको अनुगमन गर्न निर्देशन दिनुभएको छ। त्रिविका परीक्षा सञ्चालन भएका कलेजमा अनुगमन गर्न र कोविड प्रोटोकल पालना भए नभएको केही हप्ता परीक्षा स्थगित गराउन समेत उहाँले बिहिबार निर्देशन दिनुभएको थियो। उहाँले मुख्य सचिव शंकर दास वैरागी मार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षा कोविड प्रोटोकल पालना भए नभएको अनुगमन गर्न निर्देशन दिनुभएको थियो। लोक सेवा र त्रिविका परीक्षा स्थगित, परीक्षाको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन शीर्षक र उपशीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ।
कर्णालीमा आधाभन्दा धेरै नागरिक गरिबीको रेखामुनि छन्। प्रदेशको आन्तरिक आमदानी पनि न्यून छ। प्रदेश सरकार संघले दिने अनुदानका भरमा रहेको छ। खर्च भने मन लाग्दी गर्ने गरेको पाइएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भ्रमण भत्ता र अनुगमनका नाममा करोड़ौं फजूल खर्च गरेको विवरणले देखाएको छ। मन्त्रालयको आर्थिक वर्ष 2077-78 को वार्षिक खर्च विवरणमा भ्रमण र भत्ता शीर्षकमै करोड़ौं बजेट खर्च भएको उल्लेख छ। कोरोना महामारीकै बेला बैठक भत्ता, अन्य भत्ता, भ्रमण खर्च र तालिम तथा गोष्ठी शीर्षकमा 28,27,36,000 सकिएको हो। मन्त्रालयका प्रवक्ता विष्णु प्रसाद अधिकारीले आवश्यकताका आधारमा बजेट खर्च भएको दावी गर्नुभयो। फजूल खर्च भन्दा पनि आवश्यकताका आधारमा बजेट खर्च गरेका हौं। प्रवक्ता अधिकारीले भन्नुभयो, के कति खर्च गर्न पाउने भन्ने अधिकार सचिवमा निर्भर रहन्छ। विवरण अनुसार बैठक तथा पदाधिकारीको भत्तामा 7,85,03,000 रूपियाँ खर्च भएको छ। अन्य भत्ता शीर्षकमा 7,79,76,000, कर्मचारीको बैठक भत्तामा 8,77,000 र पदाधिकारीको बैठक भत्तामा 7,11,000, कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा 7,50,33,000 र कर्मचारीको तालिममा 1,97,89,000 खर्च गरेको पाइएको छ। शिव विकास तथा सचेतना तालिम तथा गोष्ठीका नाममा मन्त्रालयले 6,93,30,000 खर्चेको छ। प्रदेशको एउटै मन्त्रालयको फजूल खर्च करोड़ौं, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ।
तपाईं रेडियो नेपालबाट यतिखेर कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि यहाँलाई फेरि पनि स्वागत छ। अब बाँकी प्रसंग। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा शीर्ष नेताहरूबीच छलफल शीर्षक दिएर समाचार बनाएको छ। सत्तारूढ गठबन्धनका प्रमुख दलका शीर्षस्थ नेताबीच देशको पछिल्लो राजनीतिक अवस्था र सरकारले चाल्नुपर्ने कदमबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गर्नुभएको हो। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले स्थानीय निर्वाचनका विषयमा, निर्वाचन आयोगको तयारी, नेपाल कम्युनिष्ट पार्टी एमाले गरेको संसद अवरोध लगायतका विषयमा छलफल भएको बताउनुभयो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनको सट्टा आउँदो वैशाखमा प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव सार्वजनिक गर्नुभएपछि त्यस विषयमा समान धारणा बनाउन नेतात्रय बीच भेटवार्ता भएको हो। गोर्खापत्रको प्रसंग हो यो।
जनकपुर यात्री निवासलाई होटल बनाउन ठेक्का दिएकोमा चौतर्फी विरोध भएको छ। बतास अर्गनाइजेशनले पशुपति धर्मशालामा चलाएको होटल आनन्दको म्यानेजमेन्ट हेर्ने कम्पनी द पिक हस्पिटालिटीलाई जनकपुर यात्री निवास 20 वर्षका लागि लीजमा दिएको खबर सार्वजनिक भएपछि सरकारवालाहरूले विरोध गरेका हुन्। मध्य प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले धार्मिक स्थल जनकपुरको धरोहरका रूपमा रहेको धर्मशाला निजी कम्पनीलाई सुम्पिनु गलत भएको बताउनुभयो। धर्मशालाको मर्मत सम्भार र भवनको माथिल्लो तला निर्माणमा प्रदेश सरकारको रकम पनि खर्च भएको छ, तर प्रदेश सरकारसँग कुनै समन्वय नै नगरी परिषदले लीजमा लिनु गलत हो, उहाँले भन्नुभयो। धर्मशाला लीजमा लगाउने बृहत्तर जनकपुर क्षेत्र विकास परिषद संघीय सरकार मातहत भए पनि प्रदेशमा रहेको धरोहरको संरक्षण र प्रवर्धनको दायित्व प्रदेश सरकारको पनि रहेको उहाँले बताउनुभयो। सरकारले परिषदसँग लिखित स्पष्टीकरण सोध्ने पनि उहाँको भनाइ छ। सेवामूलक संस्थालाई व्यापारिक रंग दिने काम भएको छ, यस्तो कार्य प्रदेश सरकारलाई मान्ने हुँदैन, मन्त्री महतोले भन्नुभयो। परिषदलाई लिखित स्पष्टीकरण सोधिनेछ। यात्री निवास धर्मशाला निजी कम्पनी द पिक हस्पिटालिटीलाई होटल चलाउन ठेक्का दिने बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले जानकी मन्दिर लगायत धार्मिक स्थलमा डिजिटल लाइटिङ गर्न लिएको 13 करोड़को ठेक्कामा पनि अनियमितता गरेको महालेखाको निष्कर्ष। जानकी सहितका मन्दिरमा 13 करोड़को लाइटिङ गर्दा पनि बृहत्तर जनकपुरले गर्यो हिनामिना, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
इजरायल जाने श्रमिक रोकिए, यो शीर्षक कारोबार दैनिकले अग्रपृष्ठमा छापेको समाचारको हो। कोरोना संक्रमण देखिएपछि बुधबार इजरायल जान तयार भएका मध्ये 28 जना नेपाली रोकिएका छन्। नेपालमा कोरोना संक्रमण दर लगभग 50% पुगेपछि यसको असर रोजगारीका लागि विदेश जाने श्रमिकमा समेत पर्न थालेको हो। इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनौट भई पहिलो चरण इजरायल प्रस्थान गर्न लागेका 127 मध्ये 28 जना श्रमिक संक्रमणका कारण इजरायल जान नपाएका हुन्। वैदेशिक रोजगार विभागका निर्देशक एवं इजरायल रोजगारीको संयोजक श्रीचन्द्र शाहले पहिलो चरणमा 125 जना भन्दा श्रमिकको उडान तालिका भए पनि केही श्रमिकमा कोरोना संक्रमण देखिएका कारण रोकिएको जानकारी दिए। उनले प्राथमिकताका आधारमा संक्रमण मुक्त भएपछि इजरायल पठाउने बताए। विभागले 15 माघ र 28 गते 162 जनाको उडान गर्ने तयारी गरेको छ। कारोबारले अग्रपृष्ठमा यो खबर छापेको छ।
अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। आवधिक निर्वाचनको बहस शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। आधुनिक लोकतन्त्र प्रतिनिधिमूलक लोकतन्त्र हो, यसलाई सार्वभौम नागरिकले निर्वाचन मार्फत स्थापित गर्छ। मतदान मार्फत हरेक नागरिक राज्य सत्तामा स्थापित हुने मान्यता रहिआएको छ। लोकतन्त्रमा निर्वाचनको मान्यता नै यही हो। नागरिकमा अन्तर्निहित सार्वभौम सत्ता र राजकीय सत्ताको प्रयोग नै निर्वाचनबाट हुने गर्छ। त्यसको उच्चतम अभ्यास नागरिकले गर्ने हो। 2074 सालमा जस्तै आउने वर्ष पनि निर्वाचन वर्षमा रूपान्तरण हुने अवस्था छ। संहिताको सफल कार्यान्वयनका लागि यो अभ्यास फलदायी हुनेछ। राज्यका विभिन्न संरचना र तहमा नागरिक सहभागिताका लागि तीनै तहका निर्वाचन ज्यादै उपयोगी साबित भएका छन्। गोर्खापत्र दैनिकमा सम्पादकीय छापिएको छ। यता कारोबार दैनिकमा अर्थतन्त्रले अर्को बन्दाबन्दी धान्न सक्दैन शीर्षकमा सम्पादकीय छापिएको छ। यसपल्ट कोरोनाको भन्दा पनि बन्दाबन्दीको त्रासमा अर्थतन्त्र परेको छ, कारोबार दैनिकले छापेको छ।
यता अन्नपूर्ण कोषले ढुङ्गेयुक्त होइन नि सरकार शीर्षकमा सम्पादकीय बनाएको छ। तराई मधेसको शीतलहरले सबैभन्दा बढ़ी बाल बालिका र वृद्ध वृद्धाको कन्त बिजोक छ। बाल बालिकाले पढ़न पाएका छैनन्, न्यानो लुगा र तातो खाना नपाउँदा वृद्ध वृद्धा कमजोर बन्दै गएका छन्। सुत्केरी महिलाको समस्या कल्पनाभन्दा बाहिर छ। आफैले एक सरुन न्यानो लुगा नपाएका सुत्केरीले नवजात शिशुलाई कसरी जोगाएका होलान् कल्पना मात्रै गर्दा पनि हुन्छ। चुनावको बेला घाँस बाँस र कपासको नारा दिएर भोट बदल्ने नेताहरू पनि गरीब असहायका पीड़ाप्रति बेखबर छन्, अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेखेको छ। यता राजधानी दैनिकले मेरिटो क्रेसीमा ध्यान देऊ शीर्षकमा आज सम्पादकीय बनाएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा। मुस्ताङ डोल्पा पुल अधूरै, अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। सम्झौता बमोजिम काम भएको भए मुस्ताङ र डोल्पा जोड्ने पाक्लिङ एक्लेभट्टी पुल 2074 सञ्चालनमा आउनुपर्ने हो, तर ठेकेदारको लापरवाहीका कारण हालसम्म 40% मात्र सकिएको छ। ट्रस्ट पुल निर्माण सम्झौता 2072 असार 31 गते भएको थियो। इलाइट शंकरमाली जेबी काठमाण्डुले दुई वर्षमा सक्ने गरी साविक जिल्ला विकास समितिसँग 11,75,00,000 सम्झौता गरेको थियो। पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार ट्रस्ट राखेर ढलान र दुवैतर्फ एप्रोज रोड विस्तारको काम बाँकी छ। चारवटा फाउन्डेशन पिलर भने उठिसकेको छ। पाक्लिङतर्फ 130 मिटर चट्टान काटेर एप्रोज गर्नुपर्ने हुन्छ। फलामे ट्रस्टका सामग्री साइटमा ढुवानी भइसकेको कार्यालयका सूचना अधिकारी रविन चोख्यालले जानकारी दिनुभयो। मुस्ताङ डोल्पा पुल अधूरै, अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ।
नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा नेपालबाट अमेरिका युरोपमा अनलाइन जुवा शीर्षकमा खबर बनाएको छ। नेपालमा बसेर चीनमा जुवा खेलाउने 122 चिनियालाई गत वर्ष नेपाल प्रहरीले पक्राउ गरी निष्कासन गरेको थियो। चीनमा मात्र होइन, नेपाल मार्फत युरोपियन तथा अमेरिका लगायत देशमा पनि यसरी अनलाइन जुवा खेलाउने गरिएको प्रहरीले पत्ता लगाएको छ। बुधबार प्रहरीले अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर यस्तो धन्दामा संलग्न 12 नेपालीलाई पक्राउ गरेको छ। उनीहरूले 3 घर भाडामा लिएर 24 अनलाइन जुवा खेलाउने को महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त बहादुर कुमारले बताए। दुई शिफ्टमा कर्मचारी राखेर 24 अनलाइन जुवा खेलाउने गरेको देखियो। एसएसपी कुमारले भने जुवामा भएको हार जित अनुसार उनीहरूले निश्चित कमिशन पाउने रहेछन्। चोभारका सुरेन्द्र थापा, प्रदीप मान सिंह बस्नेत र बुद्ध महर्जनले यसरी जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्य 9 जनालाई उनीहरूले कर्मचारीको रूपमा राखेका थिए। नेपालबाट अमेरिका युरोपमा अनलाइन जुवा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर लेखेको छ।
नेपाल भारत विद्युत व्यापारमा पछिल्ला 3 महिना उपलब्धिमूलक देखिएका छन्। 15 कार्तिकमा भारतीय पक्षले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित कुल 39 मेगावाट विद्युतलाई भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत निर्यात गर्न अनुमति दियो। त्यसको 2 दिन पछिदेखि विद्युत निर्यात पनि थालियो। अहिले पुनः प्राधिकरणले 571 मेगावाट बर्खायाममा खपत गर्ने गरी निर्यातका लागि भारतीय पक्षसँग प्रस्ताव गरेको छ। त्यस्तै यही अवधिमा ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणको सहायक कम्पनीका रूपमा स्थापना भएको विद्युत व्यापार कम्पनीलाई विद्युत व्यापारको अनुमति पत्र दिने निर्णय गरेको छ। नेपाल भारत विद्युत व्यापार 3 महिनामा 4 थालनी 1100 मेगावट भारत निर्यातको प्रक्रिया शुरू। नेपाल पावर एक्सचेन्ज लिमिटेड र भारतको विद्युत व्यापार कम्पनी मणिकरण बीच 500 मेगावट विद्युत व्यापारको सम्झौता। विद्युत प्राधिकरणले 571 मेगावट विद्युत निर्यातको प्रस्ताव भारतसँग गर्यो। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी संगठनहरूको माग, नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। प्रतिपक्षीदेखि सत्तारूढ़ दल निकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्। प्रमुख प्रतिपक्षी एमाले निकट अनेरा सोबीले प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ भने कांग्रेस निकट नेवी संघले विज्ञप्ति निकालेर मूल्य वृद्धि फिर्ता लिन दवाब दिएको छ। अनेरा सोबीले अस्कल र शंकरदेव क्याम्पस अगाडि प्रधानमन्त्री देउवाको पुतला लाएको हो। पोखरा, धुलखेल, बुटोल र विराटनगरमा पनि प्रधानमन्त्रीको पुत्ता जलाएर विरोध गरिएको अनेरा सोबीका महासचिव समीक बरालले बताए। महामारीको कठिन परिस्थितिमा जनतालाई राहत दिनुपर्ने, मूल्य वृद्धि गरेर ढाड सेक्ने काम भएकाले देशका विभिन्न ठाउँमा विरोध गरेका छौं उनले भने। नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ।
र शेयर बजार उकालो लागिरहेकै बेला 5 वटा कम्पनीको प्राथमिक शेयर आईपीओ निष्कासन हुने भएको छ। नेपाल धितो पत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढ़ाएको छ। बोर्डले 5 वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन्। नेपाल धितोपत्र बोर्डले बुधबार बलेफी हाइड्रो पावर कम्पनी, ग्रीन भेन्चर लिमिटेड, जालपा सामुदायिक जलविद्युत वित्तीय संस्था, राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्था र नेस्टो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंग्याएको हो। 5 कम्पनीको आईपीओ निष्कासन हुँदै धितोपत्र बोर्डमा अन्तिम प्रक्रिया हुँदै राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
पत्र पत्रिकामा प्रकाशित यिनै खबरका साथ आजलाई कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै श्रेय नेपाल र यशोदा अधिकारी कार्यक्रमबाट विदा हुन्छौं। यसपछि तपाईं कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।